तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार श्रोताबिन, एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा स्वागत छ। म कृष्ण पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि खामारेगल मानिस र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछौँ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। हरेक मङ्गलबार बिहिबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसपिएस नेपालीको यो रेडियो कार्यक्रम बिहिबार आइतबार एसपिएस रेडियो 2 मा अपरान्न 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ। हामीलाई डिजिटल रेडियोमा एसपिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपिएस साउथ एसियन अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। र श्रोताहरू, नेपाली कार्यक्रममा गीत सङ्गीत चाहिँ अलिक कम सुन्न पाइन्छ भन्ने यहाँलाई लागिरहेको छ भने गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि रहेको छ, नेपाली म्युजिक आवर, जहाँ चाहिँ नयाँ र सदाबहार गीतहरू यहाँले 1 घन्टासम्म सुन्न सक्नुहुनेछ। र यो चाहिँ एसपिएस साउथ एसियनमा सोमबार दिउँसो 2 देखि 3 बजेसम्म प्रसारण हुने गर्दछ। र सबैभन्दा मङ्गलबार प्रत्यक्ष प्रसारण भइरहेको एसपिएस नेपालीको यो रेडियो कार्यक्रम चाहिँ यहाँलाई बिहिबारका दिन पनि पुनर्प्रसारण मार्फत सुनिरहनु भएको छ। अब आजको कार्यक्रममा प्रसारण हुने सामग्रीहरूका बारेमा पनि जानकारी लिउँ र सबैभन्दा पहिला त अस्ट्रेलियामा यस हप्ता घटेका प्रमुख समाचारहरू यहाँलाई सुनाउनेछौँ। अस्ट्रेलियाको हालखबर सुनिसकेपछि चाहिँ भेनेजुएलातर्फ लाग्नेछौँ, जहाँ चाहिँ अमेरिकाले गरेको सैन्य कारवाहीपछि त्यहाँका राष्ट्रपति मदुरो न्युयोर्कमा हिरासतमा रहँदा विश्वभरिबाट विभिन्न खाले प्रतिक्रियाहरू आइरहेका छन्। कसैले अमेरिकाको समर्थनमा बोलेका छन् भने कतिपयले चाहिँ कानुन विपरीत काम भएको भन्दै आलोचना पनि गरिरहेका छन्। यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई के छ त भन्ने बारेमा आजको कार्यक्रममा सुन्नेछौँ। कार्यक्रममा ल्होसारका बारेमा पनि कुरा हुनेछ। अस्ट्रेलियाका विभिन्न स्थानमा बसोबास गर्ने कुरुङ समुदायले घुँडा वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् र सिडनी र मेलबर्नमा भएका कार्यक्रममा चाहिँ एसपिएस नेपाली पनि पुगेका थियौँ र त्यहाँ उपस्थित कार्यक्रम आयोजक र उपस्थित समुदायका सदस्यहरूसँग कुराकानी गरेका छौँ। ल्होसार सम्बन्धी प्रसङ्गलाई पनि आज कार्यक्रममा जोड्नेछौँ। अनि अस्ट्रेलियामा गर्मीको मौसम चलिरहँदा न्यू साउथ वेल्स, भिक्टोरिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया लगायतका केही क्षेत्रमा यस हप्ता गर्मी 40 डिग्रीभन्दा माथि पुग्ने मौसम सम्बन्धी जानकारी दिने संस्थाले बताइरहँदा हिटवेभको जोखिमबाट बस्ने उपायहरू चाहिँ के हुन् भन्ने बारेमा पनि कुराकानी गरौँला। अनि नेपाल सम्बन्धी समाचार अनि केही गीत सङ्गीतबाट पनि कार्यक्रममा त बज्ने नै छ, अन्तिमसम्म सुनेर साथ दिनुहोला। र केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने चाहिँ यहाँलाई एसएमएस गर्ने नम्बर पनि भनिहाल्छु। नम्बर सजिलो छ, यहाँले टिप्नु भएको छैन भने चाहिँ टिप्न सक्नुहुन्छ। नम्बर चाहिँ रहेको छ 0439799767, 0439799767। एकचोटि अङ्ग्रेजीमा पनि भनिहाल्छु, 0439799767 चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ। र कार्यक्रम अवधिमा मात्र एसएमएस गर्न पाइन्छ कि के हो भन्ने यहाँलाई लागिरहेको छ, र बिहिबारको पुनर्प्रसारण सुनिरहनु भएको छ भने चाहिँ यहाँले कार्यक्रम बगैर अथवा भनौँ न कार्यक्रम प्रसारण नभएको समयमा पनि हामीलाई एसएमएस गर्नुभयो भने चाहिँ अर्को कार्यक्रममा यहाँले पठाएका एसएमएसहरू हामी पढेर सुनाउनेछौँ। र सँगै अब सोसल मिडियामा पनि हामी छौँ, फेसबुक, पहिला ट्विटर भनिने एक्स र इन्स्टाग्राममा चाहिँ यहाँले हामीलाई एसपिएस नेपालीको नाममा पाउन सक्नुहुन्छ अथवा जोडिन सक्नुहुन्छ। र हामी युट्युबमा पनि उपस्थित छौँ है, एसपिएस साउथ एसियनको नाममा, जहाँ चाहिँ हाम्रो श्रोता अनि दर्शकहरूले चाहिँ पोडकास्ट र केही विशेष भिडियोहरूको आनन्द पनि लिन सक्नुहुनेछ। र यति धेरै जानकारी दिइसकेपछि अब चाहिँ कार्यक्रमलाई अगाडि बढाउनतर्फ लागौँ र कार्यक्रमको सुरुको प्रस्तुतिमा चाहिँ अस्ट्रेलियाका प्रमुख समाचारहरू सुनौँ सहकर्मी धृता रिसालबाट।
The धन्यवाद कृष्णजी र श्रोताहरूलाई पनि मेलबर्नबाट म दिनिता रिसालको तर्फबाट नमस्कार र अब भने पालो भएको छ गत 7 दिनका प्रमुख अस्ट्रेलियन समाचारको र मुख्य विषयमा बन्डाई आक्रमणका 24 वर्षीय कथित बन्दुकधारीलाई कडा सुरक्षा भएको जेलमा सारियो भेनेजुएलामा भइरहेका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको अस्ट्रेलिया सरकारको भनाई र खेलकुदमा एसेजको 5औं खेल सिडनीमा जारी अब समाचार विस्तारमा बन्डाई घटनामा संलग्न कथित आरोपित नवीद अक्रमलाई सिडनीको लङ बे जेलबाट न्यू साउथ वेल्स राज्यको सबैभन्दा कड़ा सुरक्षा व्यवस्था भएको गोलबर्न करेक्सनल सेन्टरमा सारिएको छ सिडनीबाट करिब 200 किलोमिटर टाढा रहेको उक्त जेल उच्च सुरक्षा जोखिम भएका कैदीहरू राख्न प्रयोग गरिने न्यू साउथ वेल्स सुधार सेवा विभागले जनाएको छ 24 वर्षीय अक्रमलाई बन्डाई बीचमा गत डिसेम्बर 14 भएको आतंकवादी घटनाको संज्ञा दिइएको आक्रमणसँग सम्बन्धित 15 जनाको हत्याको आरोपसहित कुल 59 अभियोग लागेका छन् अक्रमलाई अप्रिल 8 अदालतमा उपस्थित गराइने बताइएको छ अस्ट्रेलिया सरकारले भेनेजुएलामा भइरहेका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको र अमेरिकी कदमको वैधानिकताबारे धारणा सार्वजनिक गर्नुअघि सबै तथ्य स्पष्ट गर्न चाहेको जनाएको छ संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई हिरासतमा लिएपछि अस्ट्रेलियाले लामो समयदेखि मदुरो सरकार र भेनेजुएलामा भइरहेको मानव अधिकार अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आएको प्रधानमन्त्री एन्थनी अल्बनीजीको भनाई आएको थियो नेशनल्सका प्रमुख डेभिड लिटल प्राउडले पनि मदुरो सरकारप्रति आफ्नो विरोध जनाउँदै अवस्था इराक युद्ध जस्तै लामो समयसम्म चल्ने सैनिक कार्यवाहीतिर भने जान नहुने भन्दै चेतावनी दिएका छन् यसैबीच ट्रेजर जिम चामजले सरकारलाई अवस्थाबारे जानकारी दिइएको र अमेरिकाले आफ्नो कदमको कानूनी आधार स्पष्ट गर्नुपर्ने भनाई राखे
Our position is to encourage the relevant parties now to engage in dialogue and diplomacy and to ensure that there's not an escalation. We've expressed our concerns for some time about the Maduro regime in Venezuela. We are supporters of international law and it's for the Americans to make clear the legal basis of the steps taken over the weekend.
यस हप्ता पनि अल्बनीजी सरकारमाथि बन्डाई घटनापछि शाही आयोग छानबिनको दबाव जारी नै रह्यो पीड़ित परिवारहरू यहुदी समुदायका अगुवाहरू र विपक्षी गरी बिहिबार र शुक्रबार 3 फरक फरक वक्तव्यहरू जारी भएका थिए यसमा व्यवसाय कानून र राजनीतिका क्षेत्रका 130 जना प्रमुख व्यक्तिहरूको हस्ताक्षर भएको पत्र अस्ट्रेलियाका सबैभन्दा वरिष्ठ क्याथोलिक प्रमुखहरूको तर्फबाट आएको पत्र र बिजनेस काउन्सिल अफ अस्ट्रेलियाको वक्तव्य समावेश छन् सरकार यहुदी विरोधी भावना र एन्टी सेमिटिज्म अन्त्य गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीका सहायक मन्त्री प्याट्रिक गोमनले स्काई न्यूजलाई बताएका छन्
I respect that the people who've put that view forward are coming from a good place. They are coming from a place of wanting to make sure we can do whatever is needed to stamp out anti-Semitism. The view that the government has taken is that the best way to do that is to act. That's why we are already acting upon the recommendations from Gillian Siegel, who has put forward a roadmap not just for government, I think it's really important. That's not just a roadmap for government, it's for government and the Australian community because we all have a role to play.
यससँगै बन्डाई आक्रमणपछि इस्लामोफोबिया सम्बन्धी घटनाका रिपोर्टहरू बढेको भन्दै मुस्लिम अस्ट्रेलियनहरूले आफ्नो सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् सो आक्रमणमा संलग्न 2 कथित बन्दुकधारीहरू आईएस समूहसँग सम्बन्धित रहेको भनी प्रहरीले सार्वजनिक गरेपछि मुस्लिम विरोधी व्यवहार सम्बन्धी रिपोर्टहरूमा 200% वृद्धि भएको एक्शन अगेन्स्ट इस्लामोफोबिया समूहले जनाएको हो गत डिसेम्बरको अन्त्यसम्म देशभरका 10 मस्जिद र इस्लामिक केन्द्रहरू लक्षित भएको रिपोर्ट गरिएको छ तीमध्ये 2 स्थानमा जबरजस्ती प्रवेश 3 अनलाइन तथा फोन मार्फत धम्की र 3 मस्जिदमा तोडफोड गरिएको जनाइएको हो सिडनीमा एक सोलिसिटरको रूपमा काम गर्दै आएकी सिबात शेख यस्तै एक इस्लामोफोबिक घटनामा परेकी थिइन् आफू हिँडेर काममा जाँदै गरेको समयमा 3 महिलाहरू बाइकमा आएको घटना उनले यसरी वर्णन गरिन्
They uttered Islamophobic slurs, one of which was very clear was that they called me a dirty Muslim. They smiled, they sneered, and they actually threw raw eggs at me. You know, my pants, my clothes, my shoes, everything was completely soiled. And I was at a complete shock. And while they were riding past me, they still continued throwing eggs.
देशका विभिन्न भागमा चरम गर्मीका साथसाथै भारी वर्षा हुँदै गर्दा मानिसहरूलाई फेरि पनि जल सुरक्षा वा वाटर सेफ्टी बारे गहन रूपमा सोची सावधानी अपनाउन आह्वान गरिएको छ। पूर्वी तटीय क्षेत्रको चिसो मौसमी अवस्थाका कारण यस गर्मीयाममा डुबेर ज्यान गुमाउनेहरूको संख्या केही कम भएको तर आउँदा महिनाहरूमा धेरै मानिसहरू पौडी खेल्न पानीतिर जाने भएकाले जोखिम बढ्न सक्ने लाइफ सेभिङ समूहहरूले चेतावनी दिएका हुन्। रोयल लाइफ सेभिङ सोसाइटी अस्ट्रेलियाको नेशनल समर ड्राउनिङ टोल तथ्याङ्क अनुसार डिसेम्बर 1 यता अस्ट्रेलियाभर डुबेर कम्तीमा 31 जनाको मृत्यु भएको जनाइएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत जस्टिन स्कार भन्छन्, पौडी खेल्दा अभिभावकहरूले आफ्ना बालबालिकाको अनिवार्य रूपमा निगरानी गर्नुपर्छ र साथै 60 वर्षभन्दा माथिका व्यक्तिहरूबारे पनि चिन्ता बढेको उनको भनाइ छ। अब खेलकुद। सिडनीमा जारी अस्ट्रेलिया इङ्ल्याण्ड बीचको एसेजको 5 खेलको तेस्रो दिनमा ट्राभिस हेडको ब्याटिङले घरेलु टोलीलाई अग्रता दिलाउन जारी रहेको छ। यो समाचार तयार पारेको समयसम्म उनले 100 रन कटाएका छन्। र श्रोताहरू, यसका साथसाथै अस्ट्रेलियाका गत 7 दिनका प्रमुख समाचार यति नै। थप अध्यावधिक जानकारी र अन्य पडकास्टहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/नेपाली जानुहोस्।
धन्यवाद दिन्दाजी। र दिन्दाजीले भने जस्तै अब यो समाचार सहित अन्य पोडकास्ट र अन्य सामग्रीहरू सुन्नको लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा यहाँहरू जान सक्नुहुन्छ, अथवा चाहिँ अब आफू अनुकूल मिलाएर सुन्न चाहनुहुन्छ, नोटिफिकेसन पाउन चाहनुहुन्छ जतिखेर हामी नयाँ सामग्रीहरू अपलोड गर्न साथै भने चाहिँ अब एसपिएसको निशुल्क प्राप्त हुने अडियो एप पनि यहाँले डाउनलोड गर्न सक्नुहुनेछ। र डाउनलोड गरिसकेपछि एसपिएस नेपालीलाई फलो गर्नुभयो भने चाहिँ हामीले राखेका नयाँ सामग्रीहरू यहाँहरूले पाउन सक्नुहुनेछ र आफू अनुकूल मिलाएर सुन्न पनि सक्नुहुनेछ। अब अस्ट्रेलियापछि चाहिँ अलिकति कुराकानी गरौँ भेनेजुएलाको र अमेरिकी सैन्य कारवाहीमा चाहिँ भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउपछि न्युयोर्कमा हिरासतमा रहँदा भेनेजुएलाका शीर्ष अधिकारीहरूले चाहिँ राष्ट्रपतिको पक्षमा एकताबद्ध रहने बताइरहेका छन्। र यता युएस सेक्रेटरी अफ स्टेट मार्को रुबियोले चाहिँ बढ्दै घरेलु र अन्तर्राष्ट्रिय आलोचनाका बावजुद सैन्य कारवाहीको बचाउ गरिरहेका छन्। यस सम्बन्धी थप प्रसङ्ग सुनौ यो रिपोर्ट मार्फत। भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगसले निकोलस मदुरो र उनकी श्रीमतीको तत्काल रिहाईको माग गरेकी छन्। अमेरिकी सेनाले शनिबार बिहान गरेको आक्रमणपछि राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई न्युयोर्कमा हिरासतमा राखिएको छ। आइतबार त्यहाँको सर्वोच्च अदालतले 90 दिनका लागि रोड्रिगसलाई अन्तरिम राष्ट्रपति नियुक्त गर्ने फैसला गरेको हो। अन्तरिम राष्ट्रपति नियुक्त भएपछि मुलुकमा रक्षा परिषद सक्रिय भएको र भेनेजुएलाले औपचारिक रूपमा प्रतिक्रिया दिने उनले बताएकी थिइन्।
Dentro de la Constitución. Everything within the Constitution, we learned it from the Commander Chavez in the face of adversities, in the face of coup d'etat, in the face of oil sabotages. We are ready to defend Venezuela. We are ready to defend our natural resources that must be for national development. The extremists who have promoted this armed aggression against our country, history and justice will make them pay.
General Vladimir Petrino Lopez-le America akraman-ma afna thuprei sena mariyeko bataeka chan. General Lopez-le Rodriguez-lai antarim netaka rupma manyata dieka pani chan. Unle rashtrapati Maduro-ko shighra rihaiko mag dohoryae. Unle akraman-lai bhurajnitik sthirtama khatara lyaune pani bataeka chan.
Activamos en la totalidad del
We activate throughout the entire National Geographic space an imperfect popular military police fusion, the complete operational readiness posture, in order to integrate the elements of the national power in the mission of confronting imperial aggression, forming a single combat block to ensure the freedom, independence, and sovereignty of the nation. This represents a serious threat against the global order. If today it is against Venezuela, tomorrow it can be against any state. Any country.
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भेनेजुएलाका नयाँ नेताले अमेरिकासँग सहकार्य गर्न अस्वीकार गरे भारी मूल्य चुकाउनुपर्ने बताएका छन्। द एटलान्टिकसँग टेलिफोन अन्तर्वार्ताका क्रममा उनले आफ्नै भाषामा आफ्नो प्रशासनको लक्ष्यलाई समर्थन नगरेमा मधुरो भन्दा पनि ठूलो मूल्य तिर्नुपर्ने बताए।
We're not spending money. The oil companies are going to go in. They're going to spend money. They're going to take back the oil that Frankly, we should have taken back a long time ago. A lot of money is coming out of the ground. We're going to get reimbursed for all of that. We're going to get reimbursed for everything that we spend. What's going to happen with Venezuela, I think, over the next period of a year is going to be a great thing. And the people of Venezuela will be the biggest beneficiaries.
उनले भेनेजुएलाको तेल भण्डारमा अमेरिकी लगानीको पहुँच खोलिने पनि बताएका छन्। केही समय अघि अमेरिकी राष्ट्रपतिले भेनेजुएलाका तेल भण्डारहरू नियन्त्रणमा लिने र तेल पूर्वाधारहरूमा लगानी गर्न अमेरिकी कम्पनीहरूलाई प्रयोग गर्ने योजना सुनाएका थिए। यता युएस सेक्रेटरी अफ स्टेट मार्को रुबियोले भने अमेरिकी सरकारले नीति परिवर्तन गर्न बाध्य पार्न दक्षिण अमेरिकी देशको तेल उद्योगमा नियन्त्रण गर्ने प्रयास गर्ने बताएका छन्। उनले सीबीएससँग कुरा गर्दै मदुरोले अमेरिकामा मुद्दाको सामना गर्ने पनि बताए। भेनेजुएलाले उनलाई हटाएपछि
Ultimately, this is not about securing the oil fields. This is about ensuring that no sanctioned oil can come in and out until they make changes to the governance of that entire industry. We have leverage. This leverage we are using and we intend to use. We started using already. You can see where they are running out of storage capacity. In a few weeks, they're going to have to start pumping oil unless they make changes.
तर कानूनका विज्ञले भने उक्त कारबाहीको वैधतामा प्रश्न उठाएका छन्। डेमोक्रेटिक सेनेटका अल्पसंख्यक नेता चक सुमरले सैन्य कारबाहीलाई गैर कानूनी रहेको बताए।
Maduro is a horrible, horrible person, but you don't treat lawlessness with other lawlessness. We have learned through the years when America tries to do regime change and nation building in this way, the American people pay the price in both blood and in dollars.
यता रुबियो भने कारवाही कानूनी रूपमै भएको भन्दै कङ्ग्रेसको स्वीकृति आवश्यक नरहेको बताएका छन्।
It wasn't necessary because this is not an invasion. We didn't occupy a country. This was an arrest operation. This is a law enforcement operation. He was arrested on the ground in Venezuela by FBI agents.
यता विश्वभरबाट नेताहरूले सैन्य कारवाहीको समर्थन र निन्दाको मिश्रित प्रतिक्रिया दिएका छन्। इजरायल, इक्वेडर र अर्जेन्टिनी राष्ट्रपतिले ट्रम्पलाई यस कार्यका लागि बधाई दिए भने चीन, रुस, ब्राजिल, चिले, मेक्सिको र स्पेनले संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न नसकेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको बडापत्रले कुनै पनि राज्यको क्षेत्रीय अखण्डता र राजनैतिक स्वतन्त्रता विरुद्ध बल प्रयोग गर्न निषेध गरेको छ। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको सैन्य कारवाहीले कानूनको पूर्ण व्यवस्था गरेको बताउँछन्।
Today, superpowers literally do whatever they want. They have completely erased the existence of international law and the necessity of complying with it. We can only watch in disbelief as elite American military units kidnap the president of the sovereign country of Venezuela.
मधुरो हाल न्यूयोर्कमा हिरासतमा रहेका छन् भने म्यानहटन कोर्टमा लागु पदार्थ तस्करी र हतियार सम्बन्धी आरोपको सामना गर्दैछन्। अमेरिकाले नार्को टेरोरिस्ट भनेर आरोप लगाए तापनि भेनेजुएलाका राष्ट्रपतिले आरोपलाई अस्वीकार गर्दै आइरहेका छन्।
र श्रोताबेन, अमेरिकी सैन्य कारवाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पछि पक्राउ परेको अवस्थामा अन्तर्राष्ट्रिय जगतबाट जुन मिश्रित प्रतिक्रिया आइरहेको छ यसका बारेमा रिपोर्ट सुन्यौँ। र यो रिपोर्ट चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर पनि यहाँले सुन्न सक्नुहुनेछ भने एसबिएसको अडियो एप डाउनलोड गरेर पनि यो रेडियो कार्यक्रममा प्रस्तुत हुन नसकेका अथवा आधा प्रस्तुत भएका सामग्रीहरू यहाँले सुन्न सक्नुहुनेछ। र श्रोताबिन, यति कुरा गर्दा गर्दै कार्यक्रममा पहिलो ब्रेक लिने बेला भएको छ। ब्रेक पछाडि चाहिँ हामी नेपालसँग सम्बन्धित प्रसङ्गलाई जोड्नेछौँ। अहिलेलाई कार्यक्रमको पहिलो ब्रेक तर्फ लगाउँ।
तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ।
पुनः स्वागत छ श्रोताबिन, एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल तपाईँहरूको साथमा रहेको छु। र कार्यक्रम भर्खरै सुन्न सुरु गर्नुभएको हो अथवा रेडियो भर्खर मात्रै अन गर्नुभएको हो भने चाहिँ अब हाम्रो बारेमा अनि कार्यक्रमको बारेमा अलिकति बताइहालौँ। अब यो नेपाली कार्यक्रम चाहिँ यहाँले बिहिबार र मङ्गलबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण सुन्न सक्नुहुनेछ एसपिएस नेपालीको यो रेडियो कार्यक्रम। र यो कार्यक्रम चाहिँ बिहिबार र आइतबार पनि एसपिएस रेडियो 2 अपराह्न 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत पनि यहाँले सुन्न सक्नुहुन्छ। अब हामीलाई सुन्नको लागि चाहिँ डिजिटल रेडियोमा चाहिँ एसपिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। यसै गरी एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपिएस साउथ एसियन चाहिँ अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो।
र श्रोताबिन्द, अब चाहिँ समय भएको छ नेपालमा गए साता यताका प्रमुख घटनाहरूका बारेमा जान्ने र रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ नेपाल संवाददाता प्रतीक्षा दुलाल।
दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचनतर्फको बन्द सूचीले यस साता व्यापक चर्चा पायो। विशेष गरी नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले निर्वाचन आयोगमा बुझाएको सूचीबारे टीका टिप्पणी भएको हो। पहिले नै अवसर पाएका व्यक्तिहरू दोहोराइएका, नेताका नजिकका व्यक्तिहरू सूचीमा परेका र समानुपातिक निर्वाचन प्रणालीको मर्म अनुसार सूची तयार नभएको भन्ने आलोचना विशेष गरी नागरिक समाजबाट भयो। महिला अधिकारका लागि दबाव अभियानले यस विषयमा विरोध जनाउँदै माइती घरमा विरोध र्याली समेत निकाल्यो। आलोचनापछि रासोपाका सभापति रवि लामिछानेले सूचीमा त्रुटि भएको भए सच्याइ नै बताए।
100% म ग्यारेन्टी गर्दिनँ, तर बढीभन्दा बढी यसलाई सच्याउने कुरामा हामी छौँ। यो सचिन्छ, किन सचिने समय नै बाँकी छ। जुन समस्या अहिले आम चासोमा सार्वजनिक भएर आइरहेको छ नि, त्योभन्दा ठुलो समस्या त हामीले देखेका छौँ। मैले पार्टीका रूपमा के पनि भनेको छु साथीभाइहरूलाई।
नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिले शुक्रबार वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पेश गरेपछि निर्वाचन अघि दलले नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्ने माग राखेका समूह रुष्ट बनेका छन्। विशेष गरी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले यस्तो माग राख्दै आएका छन्। शुक्रबारको निर्णयमा महामन्त्री थापाले नोट अफ डिसेन्ट लेखेका छन्। यस्तै उनले पुस महिनाभित्र विशेष महाधिवेशन हुनुपर्ने अडान राखेका छन्। विशेष महाधिवेशन गर्ने बाटो पार्टीको विधान अनुसार नै खोजिएको उनले दावी गरेका छन्। शुक्रबार भएको बैठक लगत्तै संचारकर्मीहरूसँग कुरा गर्दै उनले भने,
यो पुष मसान्तभित्रमा नेपाली कंग्रेसको काठमाडौँमा विशेष महाधिवेशनको आयोजना हुन्छ। यो केन्द्रीय कार्य समितिले निर्णय गरेर त्यो बाटोबाट हुन्छ कि, वा केन्द्रीय कार्य समितिले निर्णय नगरिकन केन्द्रले आयोजना गरेर हुन्छ, यसका बारेमा चाहिँ एक दुई दिनभित्रमा यो कुरा प्रष्ट हुन्छ।
निर्वाचन अगाडि नै महाधिवेशन हुनुपर्ने माग राख्दै आएका अर्का नेता शेखर कोइरालाले पनि निर्वाचनपछि महाधिवेशन गर्न सहमति जनाएपछि संस्थापन पक्षलाई उक्त निर्णय लिन सहज भएको पार्टीका एकजना नेताले बताए। सन् 2025 करिब 11,58,000 पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडाले देखाएको छ। सन् 2024 तुलनामा पर्यटक आगमन 3.9% बढेको अधिकारीहरूले बताएका छन्। पर्यटक आगमनको संख्यालाई प्रायः सन् 2019 संख्यासँग तुलना गर्ने गरिन्छ। उक्त वर्ष हालसम्मकै सबैभन्दा धेरै पर्यटक आगमन भएको बताइन्छ। सन् 2019 तुलनामा 2025 3% कम पर्यटक भित्रिएको पर्यटन विभागले जनाएको छ। देशमा भएका विभिन्न घटनाका बावजुद पर्यटकको संख्यामा वृद्धि हुनु सकारात्मक रहेको अधिकारीहरूले बताएका छन्। सबैभन्दा धेरै करिब 2,92,000 पर्यटक भारतबाट आएको तथ्याङ्कले देखाएको छ। अस्ट्रेलियाबाट करिब 49,000 पर्यटक नेपाल आएको बताइएको छ। विशेष अदालतले बुधबार पूर्व मन्त्री राजकुमार गुप्तालाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश गर्यो। तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तालाई घुस लिएर मालपोतका एकजना सचिव सरुवा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अक्टोबरमा मुद्दा दायर गरेको थियो। बुधबार बयान दिने क्रममा मन्त्री गुप्ताले आफूमाथि झुटो आरोप लागेको र कसैसँग घुस नलिएको दावी गरेका थिए। अदालतले प्राप्त प्रमाणका आधारमा निर्दोष मान्न नसकिने भन्दै पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। गुप्ताले गरेको एक टेलिफोन संवाद बाहिर आएपछि उनी विरुद्ध छानबिन सुरु भएको थियो। उक्त टेलिफोन संवाद पोखराको लिची बगान गैर कानुनी रूपमा लिने बारे केन्द्रित रहेको थियो। सो अडियो सार्वजनिक भएपछि गुप्ताले राजीनामा दिएका थिए। राष्ट्र ब्याङ्कले विदेशी लगानी भित्र्याउन र बाहिर लैजान सहज हुने नीति ल्याएको छ। केन्द्रीय ब्याङ्कले जारी गरेको राष्ट्र ब्याङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली 2078 पाँचौँ संशोधन अनुसार अब कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान राष्ट्र ब्याङ्कसँग अनुमति नचाहिने भएको छ। यसअघि कालो सूचीमा रहेका कम्पनीले विदेशबाट लगानी ल्याउन पाउने व्यवस्था थिएन। हालै भएको संशोधन पश्चात नेपालमा कालो सूचीमा रहेका कम्पनीले पनि विदेशी लगानी भित्र्याउन सक्नेछन्। यसका लागि कम्पनीले आफू कालो सूचीमा रहेको सो घोषणा गर्नुपर्ने र यसरी कालो सूचीमा रहेका कम्पनीले भित्राएको लगानी लाभांश रकम फिर्ता लैजान चाहिँ कालो सूचीबाट बाहिर निस्केको हुनुपर्ने शर्तहरू रहेका छन्। शिक्षण संस्थामा डिसिप्लिन इन्चार्ज नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ। विद्यार्थीलाई अनुशासनमा राख्न केही शिक्षण संस्थाहरूले डिसिप्लिन इन्चार्ज राख्ने गरेका छन्। मन्त्रालयले यस साता शिक्षण संस्थालाई जारी गरेको 10 बुँदे निर्देशनमा शिक्षण संस्थाभित्र विद्यार्थीलाई अनुशासनमा राख्न भने डिसिप्लिन इन्चार्ज राख्ने गरेको र त्यसबाट विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको गुनासो प्राप्त भएको भनिएको छ। त्यस्तो व्यवस्था गरेको भए शिक्षण संस्थाले तत्काल हटाई विद्यार्थीलाई सहयोग र सल्लाह प्रदान गर्नका लागि विद्यार्थी परामर्श कक्ष स्थापना गरी उचित परामर्श दिन पनि मन्त्रालयले निर्देशन दिएको छ। जेएनजी आन्दोलनमा भएको दमन र विध्वंसबारे सत्य तथ्य बुझ्न गठन भएको जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बयान लिएको छ। बयानका लागि पत्र लिएर आइतबार ओली निवास पुगेको आयोगको टोलीको पत्र ओलीले बुझेको र लिखित वक्तव्य दिएको आयोगका एकजना अधिकारीले बताए। सोही दिन ओलीले मानव अधिकार आयोगमा पनि यस विषयमा आफ्नो भनाइ राखेका थिए। जाँचबुझ आयोगले गत साता तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि बयान लिएको थियो। न्यायाधीशहरूको चरित्र हत्या गर्ने र विभिन्न किसिमका धाक धम्की दिने क्रम बढेको भन्दै सर्वोच्च अदालतले यस विषयमा सरकारवालाहरूको ध्यान आकर्षण गराएको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत यस्तो कार्य भइरहेको बताइएको छ। यस्ता कार्यका कारण न्याय सम्पादन गर्न कठिन भएको भन्दै सर्वोच्चले गृहमन्त्री कानुन मन्त्री लगायतलाई आफ्नो गुनासो राख्यो। सर्वोच्च अदालतले बिहिबार यस विषयमा पूर्व न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूसँग छलफल गर्यो। न्याय सम्पादनको विषयमा न्यायाधीशहरूबारे विभिन्न टीका टिप्पणी र आलोचना भएको भन्दै न्यायाधीश समाज नेपालले केही साता अघि एक विज्ञप्ति जारी गरेको थियो। सरकारसँग 6 बुँदे सहमति गरेपछि निकोलस भुषाल र हरिश विष्टले 11 दिनमा अनसन तोडेका छन्। जेएनजी आन्दोलनमा गोली चलाउनेलाई कारवाही, आन्दोलनमा परेकाको रिहाई, विदेशमा रहेका नेपालीलाई मताधिकार लगायत माग राख्दै उनीहरू अनसनमा बसेका थिए। अनसन तोड्दै प्रधानमन्त्री कार्कीले उनीहरूलाई जुस खुवाएकी थिइन्। उठाइएका मागहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले गरेको छ। सरकारको पक्षबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजय भद्र खनालले सहमति पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन्। नेपाल क्रिकेट सङ्घ क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। सन् 2026मा नेपालमा 2 टेस्ट राष्ट्र आएर खेल्ने क्यानले जानकारी दियो। तर कोसँग खेल्ने भने अहिले नै तय नभइसकेको क्यानका सचिव पारस खड्काले बताए। नेपालले यस वर्ष ओमान र युएईसँग आफ्नै मैदानमा लिग 2 खेल्नेछ। लिग 2 खेल्न अगाडि नेपालले टेस्ट राष्ट्रसँग खेल्ने बताइएको छ। वार्षिक क्यालेन्डर सार्वजनिक गर्न आयोजित कार्यक्रममा सचिव खड्काले भने यस्तै महिला टोलीका हकमा राष्ट्रिय र उमेर समूह दुवैका लागि विदेशी प्रशिक्षक राखिने पनि क्यानले जनाएको छ। नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकमा प्रतिस्पर्धा गरेका बक्सर नामसिंह थापाको शनिबार निधन भएको छ। सन् 1964मा भएको टोकियो ओलम्पिकमा नेपाली खेलाडीले पहिलो पटक सहभागिता जनाएका थिए। नामसिंहले पनि उक्त ओलम्पिकमा नेपालका लागि 51 केजी फ्लाइट वेट स्पर्धामा सहभागिता जनाएका थिए। उनको 79 वर्षको उमेरमा हङकङमा निधन भएको हो। गोर्खा सेमेट्री ट्रस्ट हङकङका सचिव अमोद राईका अनुसार 3 महिना अघि नामसिंह घरमा लडेका थिए र उनलाई प्यारालाइसिस भएको थियो। टोकियो ओलम्पिक्समा धावकहरू भूपेन्द्र सिलवाल र गङ्गा बहादुर थापा सहित बक्सर नामसिंह, भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ र ओम प्रसाद पुनले सहभागिता जनाएका थिए, जसमा बक्सरहरू हङकङबाट सिधै जापान गएका थिए। नाम सिंहले 27 वर्ष गोर्खा आर्मीमा काम गरेर गोर्खा क्याप्टेनको रूपमा अवकाश पाएका थिए। एसपिएस नेपालीका लागि प्रतीक्षा तुलाल, काठमाडौँ।
श्रोताबिन्द, नेपालमा गए 7 दिन यताका प्रमुख घटनाहरू बारेमा सुन्यौँ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट, र यो रिपोर्ट पनि हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर यहाँले सुन्न सक्नुहुनेछ। साथै एसपिएसको अडियो एप डाउनलोड गरेर आफू अनुकूल यहाँले सुन्न सक्नुहुनेछ। श्रोताबिन्द, अब चाहिँ कार्यक्रममा अर्को एउटा व्यापारिक विश्रामको समय भएको छ। विश्रामपछि अन्य सामग्रीहरू, गीत सङ्गीत र लोसारका बारेमा कुराकानीहरू रहने रहेछन्। अहिलेलाई चाहिँ दोस्रो व्यापारिक विश्रामतर्फ जानु। र पुनः स्वागत छ श्रोताबिन्द। यो ब्रेक पछि एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल यहाँहरूको साथमा रहेको छु, र कार्यक्रम भर्खर सुन्न सुरु गर्नुभएको भने चाहिँ कार्यक्रमका बारेमा अलिकति बताइहालौँ। हरेक बिहिबार र मङ्गलबार दिउँसो 2 बजे एसबिएस साउथ एसियनमा प्रत्यक्ष प्रसार हुने एसबिएस नेपालीको यो रेडियो कार्यक्रम चाहिँ यहाँले बिहिबार र आइतबारका दिन एसबिएस रेडियो 2 अपराह्न 4 बजेदेखि 5 बजेसम्म पनि पुनर्प्रसारण मार्फत सुन्न सक्नुहुनेछ। हामीलाई डिजिटल रेडियोमा एसबिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपिएस साउथ एसियन चाहिँ अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। र कार्यक्रमको लगभग आधा जति समयमा हामी आइसकेका छौँ, र हामीले यो समयभित्र चाहिँ अब अस्ट्रेलियाका यस साताका प्रमुख समाचारहरू सुन्यौँ, भेनेजुएला सम्बन्धी पछिल्लो प्रसङ्ग पनि सुन्यौँ, नेपालका पछिल्ला 7 दिनका प्रमुख समाचारहरू पनि सुन्यौँ, र अब चाहिँ हामीसँग लोसारसँग सम्बन्धित सामग्रीहरू छ। त्योभन्दा अगाडि चाहिँ अब कार्यक्रम यहाँलाई कस्तो लागिरहेको छ, प्रतिक्रिया दिन चाहनुहुन्छ भने चाहिँ हामीलाई एसएमएस गर्न सक्नुहुनेछ। एसएमएस गर्ने नम्बर भन्न चाहन्छु, तर त्यो नम्बर भन्नुभन्दा अगाडि चाहिँ अब आज मङ्गलबार प्रत्यक्ष प्रसारण भइरहेको यो कार्यक्रम चाहिँ बिहिबार पनि यहाँले सुनिरहनु भएको छ 4 बजेदेखि 5 बजेसम्म एसपिएस रेडियो 2 मार्फत। र अब यो एसएमएस चाहिँ यहाँले पठाउनु भयो भने प्रतिक्रियाका लागि अब मङ्गलबारै सुनिरहनु भएको श्रोताले पठाउनु भएको एसएमएस त हामी पढेर सुनाउने नै छौँ। अझ बिहिबारको दिन पठाउनु भएको छ भने अर्को कार्यक्रममा हामी पढेर सुनाउनेछौँ। एकचोटि नम्बर टिप्नु होला, टिप्नु भएको छैन भने सजिलो छ नम्बर हाम्रो 0439799767 0439799767 चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ। र हामीसँग अब यसबाहेक अब फेसबुक मार्फत अथवा चाहिँ एक्स मार्फत अथवा इन्स्टाग्राम मार्फत पनि हामीलाई एसएमएस पठाउन सक्नुहुन्छ। त्यहाँ चाहिँ हामी एसबिएस नेपालीको नाममा रहेका छौँ। र श्रोताबिन, अघि भने जस्तै अब चाहिँ लोसारका बारेमा कुरा गर्ने बेला भएको छ, र इयर अफ हर्स अर्थात् घुँडा वर्गलाई स्वागत गर्दै अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका गुरुङ समुदायले गत हप्ता लोसार मनाएका छन्। र अब हामी तपाईँलाई चाहिँ लिएर जाँदैछौँ सिडनी र मेलबर्नतर्फ। अब सुरुमा चाहिँ सिडनीतर्फ लागौँ, जहाँ चाहिँ हर्सबेल स्थित मराना अडिटोरियममा मङ्गलबार 30 डिसेम्बरमा चाहिँ न्यु साउथ वेल्सका विभिन्न स्थानमा बसोबास गर्ने गुरुङ समुदायका सदस्यहरू भेला भएर लोसार मनाएका थिए। र नेपालमा पुष 15 मनाउने लोसार यसपटक सिडनीमा पनि त्यसै दिन पारेर मनाइएको थियो। परम्परागत खाना, पोसाक र नाचगानसहित समुदायका सदस्यहरूले लोसार मनाएका थिए। सुरुमा त अब तमो समाजसेनीका अध्यक्ष हिउँपति गुरुङसँगको कुराकानी सुन्नतर्फ लगाउँ, जहाँ चाहिँ उनले प्रवासमा रहेका सङ्घ संस्थाहरूको मुख्य चुनौती भनेको चाहिँ यहाँ जन्मिएका बालबालिकालाई आफ्नो संस्कार र संस्कृति हस्तान्तरण गर्नुभएको बताएका थिए। र कार्यक्रममा अस्ट्रेलियामा हुर्कँदै गरेका बालबालिकालाई समेत मौलिक संस्कृति सिकाउने काम संस्थाले गरेको उनले बताएका थिए।
अब यसमा के छ भन्दाखेरि, प्रवासमा रहेका जति पनि नेपाली संस्थाहरू छ, हाम्रो मुख्य चुनौती भनेको नै यहाँ जन्मेर हुर्किएका बालबच्चाहरूलाई कसरी हाम्रो धर्म, संस्कार, संस्कृति हस्तान्तरण गर्ने, पुस्तान्तरण गर्ने, त्यो नै एउटा मुख्य चुनौती हो। यहाँले देख्नुहुन्छ आजको सांस्कृतिक कार्यक्रममा नि हाम्रो 2 थरीका मुख्य समूह छन्। एउटा भनेको हाम्रै यहीँ अस्ट्रेलियामा जन्मेर हुर्केका बालबच्चाहरूले पनि आफ्नै संस्कार, संस्कृति, आफ्नै पहिरन रीतिरिवाजका साथ प्रदर्शन गर्नुहुनेछ सांस्कृतिक कार्यक्रममा। त्यस्तै गरेर मुख्य रूपमा उच्च अध्ययनको सिलसिलामा नेपाल छोडेर आफ्नो परिवार घर छोडेर उच्च अध्ययनको लागि आउनुभएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि यहाँ बढी मात्रामा छ र एक किसिमले भन्नुहुन्छ भने तमुसमा सिडनी ती तमाम विद्यार्थीहरूको एउटा सारा पनि हो र एक किसिमले भन्नुहुन्छ भने अभिभावकको पनि हामीले भूमिका निभाएका छौँ। गर्दाखेरि यो खालि एउटा सांस्कृतिक पर्व त निश्चित रूपमा हो तर पनि एउटा समुदायसँग जोड्ने र ती तमाम विद्यार्थीहरूलाई पनि तमुसमा सिडनी एउटा सारा बन्न सक्छ र विद्यार्थीहरूलाई पनि हामीले जोड्नुपर्छ भन्ने त्यो पनि एउटा मान्यता छ त्यो हिसाब। र अर्को भनेको चाहिँ अहिले हामीले हेर्दै गर्नुभयो भने हामी जातीय संस्था हुँदा हुँदै गर्दा पनि एउटा बृहत् नेपाली समुदाय र बृहत् अस्ट्रेलियन समुदायसँग पनि हाम्रो सहकार्य हुन्छ। संस्कार संस्कृतिको जगेर्ना संरक्षण सम्वर्धनको कुरा गर्दै गर्दाखेरि हामीले के पनि बिर्सनु हुँदैन भने हामी पनि एउटा न्यू साउथ वेल्स भनेको वास्तवमा संसारको नै एउटा विविधता भएको राज्य हो। हजारौँ सङ्ख्यामा विभिन्न भाषा भाषीहरू छन्, विभिन्न विविध संस्कृति यहाँ देख्नुहुन्छ र त्यही हिसाबले पनि हाम्रो तमुसमा सिडनी पनि त्यो बहु सांस्कृतिक परिवेशमा हाम्रो पनि छुट्टै किसिमको एउटा पहिचान र छुट्टै किसिमको हाम्रो पनि एउटा मूल्य मान्यताहरू छन्।
र हुन थिए तमुसमा सिडनीका अध्यक्ष हिउँपति गुरुङ र कार्यक्रममा न्यू साउथ वेल्स लगायतका अन्य राज्य र प्रदेशबाट पनि समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। त्यसै गरी नेपालबाट आएका अभिभावकहरू पनि उपस्थित रहेको कार्यक्रममा हामीले सहभागीहरूसँग पनि कुराकानी गरेका थियौँ र यो कुराकानीको यो भाग यो अंश यहाँ प्रस्तुत गर्दैछौँ।
म समिता गुरुङ, हामी हरेक वर्ष जोइन गरिरहेको हुन्छ र यो पालिको चाहिँ विशेष स्पेसल भनेको चाहिँ युजली हामी सधैँ चाहिँ शनिबारको दिन गर्ने गर्थ्यौँ होइन, यो पालि चाहिँ ल्होसार पुस 15 दिनमा परेको छ त्यसैले गर्दाखेरि अन टाइम नेपाली टाइममा नै मनाउँदाखेरि हामी सबैजना गुरुङहरू मात्र नभइकन हामी सम्पूर्ण नेपालीहरू सँगै बसेर चाहिँ ल्होसार मनाउनको लागि हामी एकदमै खुसी छौँ।
पोसाक पनि एक हिसाबले आफ्नो संस्कृति अनुसारको लगाएर आउनु भएको छ, आफ्नो बच्चा बच्चीको सेकेन्ड जेनेरेसनलाई चाहिँ यो कुरा सिकाउनु कतिको महत्त्वपूर्ण छ र कसरी सिकाउनु भएको छ?
अब आफ्नो कल्चर भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा होइन, अब यदि हामीले रिप्रेजेन्ट गर्ने भनेको हाम्रो आइडेन्टिटी भनेर नै कल्चर हो र मेरो पनि यो छोरी छ 15 ऊ पनि एकदमै एक्साइटेड भएर गुरुङ ड्रेस लगाएर जाने, सी लुक्स फरवर्ड टु इट होइन। त्यसले गर्दाखेरि चाहिँ कार्यक्रम यस्तो कार्यक्रमले चाहिँ अब हामीले डाइरेक्टली इन्डाइरेक्टली चाहिँ आफ्नो सेकेन्ड जेनेरेसन थर्ड जेनेरेसनहरूलाई चाहिँ आफ्नो कला आफ्नो संस्कृति वेशभूषा भनेको के हो त भन्ने कुरा चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ निरन्तर चिनाइरहनेछ। यो चाहिँ एउटा चाहिँ प्लेटफर्म हो होइन, त्यसैले गर्दा एक किसिमले चाहिँ एउटा ल्होसारको पर्व मनाउने एउटा माहौल पनि हो, यसले सबैजनालाई कनेक्ट गर्ने पनि एउटा माहौल हो र यसको साथसाथै आउने सेकेन्ड जेनेरेसन थर्ड जेनेरेसनलाई पनि आफ्नो संस्कृति कला संस्कृति भनेको के हो भन्ने कुरा बुझाउने एउटा चाहिँ अपर्च्युनिटी र प्लेटफर्म पनि हो होइन। त्यसैले गर्दा चाहिँ इट्स अ भेरी गुड इभेन्ट र आज चाहिँ हामी एकदमै एक्साइटेड छौँ।
मेरो बेलबहादुर गुरुङ,
हजुर, कति भयो अस्ट्रेलिया आउनु भएको चाहिँ?
म अहिले पहिला 3 पहिले पनि आएको थिएँ हजुर,
हजुर,
त्यहाँ पनि आउँदै यहाँ हाम्रो ल्होसारहरूमा आउँदै छोरीले लिएर आएको, एकदम राम्रो लागेको थियो र हाम्रो उहाँ हामी स्याङ्जा पनि हाम्रो गुरुङ समाजको ल्होसारहरू त्यहाँ गर्दाखेरि म र यहाँ चाहिँ लगभग हाम्रो भनौँ एउटै जस्तो हाम्रो अस्ट्रेलियामा आम्दानी महसुस भयो।
कस्तो रमाइलो लाग्यो, आफ्नो छोराछोरीसँग हुनुहुन्छ होइन, त्यो अनि साथीभाइ आफ्नो समुदायको मान्छेहरू भेट्दाखेरि खुसी लाग्यो,
एकदम राम्रो सबै हाम्रो उहाँको नेपाल जस्तै चाहिँ यहाँ भेट्दाखेरि जस्तो महसुस।
के सुझाव दिनुहुन्छ यहाँ बस्ने अब छोराछोरी साना भर्खरका अलिक विद्यार्थीहरू आउनुहुन्छ, उहाँलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ?
होइन अब ठिकै छ, अब आफ्नो चाहिँ यो कल्चर भेषहरू छोड्नु भएन, यो चाहिँ अब हामीले चाहिँ यस्तो तरिकाले गर्दा राम्रो राम्रो हुन्छ।
आउनुभएको कति भयो?
हजुर, हामी 1 भयो मेलबर्नबाट, फेरि यहाँ छोरी
मेलबर्नबाट यहाँ आउनु भएको छ अनि यहाँ अब जहिले पनि नेपालमा ल्होसार मनाइरहेको, यहाँ चाहिँ आज सिडनीमा ल्होसार मनाउँदैछ, कस्तो लागिरहेछ त यहाँ मान्छेहरू देखेर सबैले भनौँ न परम्परागत लुगा लगाएर आउनु भएको छ, कस्तो लागिरहेछ?
हजुर, मेरो नाम मनबहादुर गुरुङ हो।
हजुर, अनि नेपाल र यहाँ चाहिँ यो ल्होसार मनाउने तरिका आज आउनु भएको छ कार्यक्रममा, कस्तो नेपालमा चाहिँ कसरी मनाइन्छ ल्होसार?
नेपालमा नेपालमा प्रायः हामी चाहिँ अब काठमाडौँमै बस्छौँ, काठमाडौँ टुनी खेलमा मनाउने गर्दथ्यो। यसपालि चाहिँ हाम्रो भाग्यले चाहिँ यहाँ सिडनीमा चाहिँ ल्होसार मनाउनु पाउँदा एकदमै हामीलाई एकदम रमाइलो लागेको छ।
तपाईँको नाम एक्चुली भनिदिनुहोस् न, कहाँ बस्नुहुन्छ अनि?
मेरो नाम सोनिसा गुरुङ, म स्ट्राइकफिल बस्छु अहिले चाहिँ।
अनि यो तपाईँको यो ल्होसार मनाएको कति वर्ष अस्ट्रेलियामा चाहिँ?
मेरो यो फर्स्ट इयर हो, म आथिन त्योभन्दा अगाडि
आउनु भएको थिएन। तर अस्ट्रेलिया आएको चाहिँ कति भयो?
थ्री इयर्स।
नेपालमा त अब 3 वर्ष अगाडि त अस्ट्रेलिया नेपालमा ल्होसार मनाउनु हुन्थ्यो होला होइन? अहिले अब यहाँ आउनु भएको छ, कस्तो फिल भइरहेको छ त?
रमाइलो भइरहेको छ अहिलेसम्म, सो फार सो गुड। अब भित्र गएपछि थाहा हुन्छ, यो फर्स्ट टाइम हो, सो लेट्स सी।
ओके, आज अब भनौँ न गुरु लुगा पनि लगाएर ड्रेस पनि लगाएर आउनु भएको छ होइन? अब यहाँ कतिको लगाउनुहुन्छ? यहाँ छ नि यो हाम्रो जेनेरेसनको कल्चर होइन, यहाँ भर्खर भर्खर जन्मेको अथवा नयाँ आउने जेनेरेसनलाई पनि त्यो हस्तान्तरण गर्नको लागि सिकाइराख्नुको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
आफ्नो लाइक कल्चरहरू चाहिँ अब हुन्छ नि वर्षमा एकचोटि आउँछ, सो आफ्नो कल्चरमा चाहिँ पार्टिसिपेट हुने होइन, अनि अब आफ्नो ड्रेस आफ्नो रुट चाहिँ बिर्सिनु भएन। अब त्यही हामीले फलो गर्दै गयो हाम्रो पछिको जेनेरेसनले त्यही फलो गर्छ।
र श्रोताबिन, सिडनीमा भएको कार्यक्रममा सहभागी समुदायका सदस्यहरू र केही अभिभावकहरूसँग गरिएको यो कुराकानी सुन्नुभयो यहाँहरूले। अब चाहिँ अब मेलबर्नतर्फ लागौँ, जहाँ चाहिँ अब शनिबार 3 जनवरीमा तमु ल्होसार मनाइएको छ र कार्यक्रम चाहिँ ब्रन्सविक वेस्ट स्थित इस्टोनियन हाउसमा भएको थियो। र त्यसबारे तमु समाज भिक्टोरियाका सचिव अरुण कुमार गुरुङसँग सहकर्मी दिन्दा रिसालले गर्नुभएको यो कुराकानी सुन्नतर्फ लागौँ।
पुष 15 हो हामी गुरुङहरूले मनाउने, पुष 15 चाहिँ अस्ति मङ्गलबार थियो, तर हामी चाहिँ यहाँ नर्मली चाहिँ विकेन्ड शनिबारमा मनाउँदैछौँ आज। अनि कार्यक्रममा चाहिँ आज मेन अलिकति एट्र्याक्सन चाहिँ कल्चरल हेरिटेज र यो आइडेन्टिटी सम्बन्धी हाम्रो पर्फर्मेन्सहरू छ, गुरुङ डान्सहरू, नेपाली डान्सहरू। अनि त्यसबाहेक चाहिँ हाम्रो चाहिँ यहाँ लामा गुरु हुनुहुन्छ यो पूजाहरू अनि आशीर्वाद लिने। अनि त्यसपछि अरू कति अलिकति भिन्न चाहिँ हाम्रो यो म्यागजिन लन्च छ, अनि यो एकाडेमिक एचिभमेन्ट भनेर यो 12 क्लासदेखि माथि ब्याचलर मास्टर पिएचडी गर्नेहरूलाई चाहिँ खाता लगाइदिने। अनि अन्तिममा चाहिँ हाम्रो यो डान्स हाम्रो ग्रुप डान्सहरू रहेको छ।
अनि त्यही अब हरेक वर्ष चाहिँ अब साना साना भाइ बहिनीहरू पनि रेडी हुँदै हुनुहुन्छ होइन डान्सहरूको लागि। अब तपाईँहरूले चाहिँ विशेष गरी दोस्रो पुस्ताहरूलाई चाहिँ कस्तो रूपमा समावेश गरिरहनु भएको छ त्यो पनि अलिकति बताइदिनु।
एकदमै राम्रो छ है। हामी चाहिँ सायद 3 महिना हुन लाग्यो यो तयारी गर्न लाग्यो। अनि विशेष गरी चाहिँ यो नृत्य गानहरू प्रस्तुति त्यसको तयारी चाहिँ विशेष गरी चाहिँ यो सानो बाबु नानी अब 2nd जेनेरेसन सायद 3rd जेनेरेसन पनि अहिले चाहिँ अलिक सहभागी भएका छन्। एकदमै राम्रो छ। एउटा हाम्रो प्रयास पनि यो तमु समाज भिक्टोरियाको प्रयास पनि हाम्रो यो तमु समाजको यो पहिचान र संस्कृतिलाई चाहिँ आउने भावी पिँढीहरू दोस्रो तेस्रो पुस्ताहरूलाई पनि समावेश गर्दै लाने भन्ने जुन छ त्यसमा चाहिँ एकदमै राम्रो छ, सहभागिता एकदम राम्रो छ। अनि आज पनि यहाँहरूले देख्न सक्नुहुनेछ।
र श्रोताबिन्द, यो सँगै अन्य सहभागीहरूसँगको कुराकानी चाहिँ तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुनेछ। ठेगाना चाहिँ sbs.com.au/nepali रहेको छ र सँगै एसबिएसको अडियो एप डाउनलोड गरेर पनि यहाँले यो र यो जस्तै अन्य प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। र अब भिडियो हेर्नको लागि चाहिँ अब हाम्रो सोसल मिडियामा यहाँहरू जान सक्नुहुनेछ, फेसबुक, एक्स र इन्स्टाग्राममा, त्यहाँ चाहिँ हामी एसबिएस नेपालीका नाममा रहेका छौँ। र युट्युबमा चाहिँ एसबिएस साउथ एसियनका नाममा हामी रहेका छौँ। त्यस्तै गरी अस्ट्रेलिया र अन्य राज्य तथा प्रदेशमा पनि तमु ल्होसारका कार्यक्रमहरू सम्पन्न भएका छन्। त्यसबारे जानकारी पनि वेबसाइटमा यहाँले पाउन सक्नुहुनेछ। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसबिएसको समर्थन वा विरोध छैन। र श्रोताबिन, अब चाहिँ कार्यक्रममा अन्तिम ब्रेक लिने बेला भएको छ र ब्रेक पछाडि चाहिँ हामीसँग ल्होसारसँग सम्बन्धित गीत छ, सँगै चाहिँ अब अस्ट्रेलियामा यतिखेर गर्मी महिना चलिरहेकाले हिट वेभको सम्भावना पनि रहेको बताइन्छ र त्यस्तो अवस्थामा चाहिँ आफूलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा एक सामग्री छ। अहिलेलाई कार्यक्रममा अन्तिम ब्रेक लिनतर्फ लागौँ। पुनः स्वागत छ श्रोताबिन एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल यहाँको साथमा रहेको छु। अब कार्यक्रम चाहिँ भर्खरै सुन्न सुरु गर्नुभएको हो अथवा रेडियो भर्खरै मात्रै अन गर्नुभयो, नेपाली कार्यक्रम आइरहेको सुनेर चाहिँ हो कहाँ पो कतिखेर पो आउँछ यो कार्यक्रम भन्ने लागिरहेको छ भने चाहिँ अब कार्यक्रमको बारेमा थोरै जानकारी दिइहालौँ। र यो चाहिँ कार्यक्रम यहाँले मङ्गलबार र बिहिबारका दिन दिउँसो 2-3 बजेसम्म प्रत्यक्ष सुन्न सक्नुहुनेछ एसबिएस साउथ एसियनमा। यो चाहिँ डिजिटल रेडियो हो र कार्यक्रम चाहिँ बिहिबार आइतबारका दिन एसबिएस रेडियो 2 पनि सुन्न सक्नुहुनेछ। त्यो चाहिँ अपराह्न 4-5 बजेसम्म पुनर्प्रसारण मार्फत। र अघि भने जस्तै डिजिटल रेडियोमा एसबिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा चाहिँ एसबिएसको अडियो एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया छन् भने चाहिँ हामीलाई एसएमएस गर्न पनि सक्नुहुनेछ। नम्बर चाहिँ रहेको छ 04397997 र 0943979977 चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ। र यसबाहेक हामीलाई फेसबुक, एक्स र इन्स्टाग्राम मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। र श्रोताबिन्द, अब चाहिँ अस्ट्रेलियामा गर्मी महिना सुरु हुँदा गर्मीको मौसममा चाहिँ तापक्रम चरम रूपमा बढ्दै गएसँगै तातो हावा चल्ने वा हिट वेभको जोखिम पनि हुन्छ। र अस्ट्रेलिया बुझ्नुहोस् श्रृङ्खलाको यो अङ्कमा चाहिँ हामीले हिट वेभ भनेको के हो र मानव स्वास्थ्यका लागि किन खतरा छ र सबैभन्दा बढी जोखिममा को पर्छन् र यसबाट जोगिनका लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ।
हिट वेभ जस्ता चरम मौसम सम्बन्धी घटनाहरू बारम्बार र तीव्र हुँदैछन् जसले गर्दा समाज, स्वास्थ्य, अर्थतन्त्र र वातावरणलाई गहिरो असर पुर्याउने देखिन्छ। द अस्ट्रेलियन क्लाइमेट सर्भिसले हालै जारी गरेको अस्ट्रेलियाको पहिलो नेसनल क्लाइमेट रिस्क एसेसमेन्टमा देखाइएको छ कि बढ्दो तापक्रमका कारण प्राकृतिक जोखिमहरू परिवर्तन हुँदैछन्। युनिभर्सिटी अफ सिडनीको हिट एन्ड हेल्थ रिसर्च सेन्टरका एकाडेमिक डिरेक्टर ओली जेले बताएका छन् कि यी परिवर्तनहरू पहिले नै स्पष्ट देखिन थालेका छन्।
What we're seeing over the last 20 years or so is that the number of heat waves is increasing, the duration of the heat waves, they're lasting longer and also they're more severe as well.
Heat waves खतरनाक हुन्छन् किनभने वातावरणीय तत्त्वहरूको संयोजनले शरीरमा गर्मीको तनाव वा हिट स्ट्रेस सिर्जना गर्छ र यसको परिणाम स्वरूप शरीरमा हिट स्ट्रेन पर्छ।
So heat stress is the features of the environment, the temperature which is measured in the shade, the accompanying humidity, whether you're in direct solar radiation or not, and also how windy it is as well. The heat strain is the physiological strain that your body is experiencing.
जब शरीरमा हिट स्ट्रेन बढ्छ जसले गर्दा शरीरको तापक्रम बढ्दै जान्छ र यसले हिट स्ट्रोकको जोखिम बढाउँछ। हिट स्ट्रोक भनेको शरीरमा सुजन पैदा गर्ने एक प्रतिक्रिया हो जुन कहिलेकाहीँ घातक पनि हुन सक्छ। तर प्रोफेसर जे भन्छन् कि हिट स्ट्रोक नै हिट वेभमा सबैभन्दा ठूलो खतरा भने होइन।
What we see is a big spike in catastrophic cardiovascular events, so people with heart disease, they often are at much greater risk of having a heart attack during a heat wave. So really your body is redirecting all this blood away from the body core towards the skin surface to try to keep you cool, and that places a lot of strain on the heart. At the same time, we sweat a lot in order to try to increase our evaporative heat loss to keep the body cool. So that results in the risk of progressive dehydration, which then aggravates the risk of heat stroke, but also aggravates cardiovascular strain for people who have those issues.
शरीरबाट आवश्यक मात्रामा पसिना निकाल्न नसक्ने भएकोले वृद्ध वृद्धाहरू बढी जोखिममा हुन्छन्। अस्ट्रेलियामा हिट वेभ्सका कारणले अन्य कुनै पनि प्राकृतिक विपत्ति भन्दा बढी मानिसको ज्यान लिने बताउँछिन् जीपी डाक्टर मिसेल ह्याम्रोसी।
Heat waves are called a silent killer because they stress our bodies and they can worsen chronic diseases. So people who've already got underlying health problems. We know also how mental health is impacted by heat waves. Hospital presentations increases significantly from mental health conditions during heat waves, including increased rates of suicide and violence.
Dr. Michelle यो पनि बताउँछिन् कि heat wave गर्भवती महिलाहरूका लागि पनि जोखिमपूर्ण हुन सक्छ।
If you become overheated, that really can affect the baby's health. And you can have increased risk of dehydration, increased blood pressure, and go into early labor.
Heat waves ka karanle harek patak aafu garbhavastha ma huda swastha ma asar haru pareko anubhav gareki tin santan ki aama Rebecca DiMarco bhanchin ki yesbata basna ka lagi belai ma tayari garnu atyantai mahatwapurna cha.
Planning and being aware of what's coming. It was things like cold showers, minimizing how much you are out in the heat, and then of course trying to minimize the heat in your home, and then obviously have a bit of a toss up with, you know, running aircon or trying to cool down in other ways like fans and stuff. just being aware and doing those actions before it's too late.
हिट वेभबाट जोगिनका लागि योजना बनाउनु किन महत्त्वपूर्ण छ? यस्तो भन्छिन् डाक्टर ह्याम्ब्रोसी.
Where is the coolest part of your house? Can you create a cool refuge? And often if that is one room in the house that has an air conditioner, think about also if you don't have access to cooling in your own home, where could you go? Could it be a friend's house, family, library, shopping center? And so it's also really important to plan ahead for a power outage. So things like putting bottles in the freezer, having like little spray bottles, and making sure you keep things like food and medications in the fridge.
जति बेला चिसो हावा चलेको हुन्छ त्यति बेला झ्यालहरू खोल्नुहोस् र तापक्रम बढ्दै गएपछि बन्द गर्नुहोस्. जब गर्मी सुरु हुँदै जान्छ घरलाई चिसो राख्न सरल तरिका अप्नाउनुहोस्.
First thing I do in my own home is early in the morning, closing up all my blinds around the house, putting my fans on. Fans are a really effective way to keep cool, especially if you can keep your skin a bit damp while sitting under a fan. If you put the air conditioner on, you can set it to 26 degrees and that can really help you save power. And of course, drink a lot of water regularly during the day.
Professor Jay बताउँछन् कि सिलिङ फ्यानहरू उपयुक्त हुन्छन् तर त्यसको प्रभाव भने सीमित हुन्छ.
We've done quite a lot of work that shows that fans actually end up aggravating heat stress, so making the problem worse when the air temperature is above 40 degrees Celsius. So that's a good kind of threshold that people could keep in mind. So use fans while it's below 40 degrees Celsius, but if it's above 40 degrees Celsius, then you're better off not using a fan.
गर्मीबाट बचाउने अन्य उपायहरू जस्तै चिसो पानीले नुहाउने, भिजेका टावलको प्रयोग गर्ने, हल्का कपडा लगाउने र सबैभन्दा गर्मी भएको समयमा कडा शारीरिक कामबाट टाढा रहने बताउँछिन् डाक्टर ह्याम्ब्रोसी.
Can you avoid going out in the hottest time of the day? Because that's where people can run into trouble. If you've got medical appointments, you know, can you turn it into a telehealth so you can avoid going out in the hottest part of the day?
छिमेकीहरू र परिवारका वृद्ध सदस्यहरूको पनि ख्याल राख्नुहोस् र यदि तपाईँ वा अरू कसैलाई असजिलो महसुस भएको छ भने शरीरलाई चिसो पारिराख्ने उपायहरू अप्नाउनुहोस्.
Can they rest in a cool place? Can they sip some more water? Can they put cool cloths around them or have a cooler shower? In the setting where they're not feeling better within a short period of time or their symptoms are progressing, it would be advised that they would call their GP. Or Health Direct. If the symptoms are severe, for example, a person is experiencing confusion, they've fainted or having any chest pain, they have a very high temperature, that would be advised to call an ambulance.
बच्चाहरूलाई हल्का कपडा लगाइदिनुहोस्. अत्यन्त गर्मी भएको दिनहरूमा केवल डाइपर मात्र लगाइदिँदा पनि हुन्छ र उनीहरूको उमेर अनुसार पानी पिउन दिइरहनुहोस्.
They can also be offered cool baths. A play in water is a really good thing to do during heat waves. And the other really important point is never leave your baby in the car, even just for a short period of time during a heat wave. Babies can really quickly overheat.
यदि तपाईलाई बाहिर निक्लिनै पर्छ भने सकेसम्म छहारीमा बस्नुहोस् भनी सल्लाह दिन्छन् प्रोफेसर जे.
It's important for people to keep in mind that the temperature that we see on the weather forecast, that's actually measured in the shade. So if you're out in direct sunlight, you can be exposed to temperatures as much as 15 to 17 degrees Celsius higher than those temperatures that you think you're exposing yourself to. So finding shade is really important.
Professor J ra unko team le nishulk online heat watch tool ko pani tayar gareka chan, jasle manisharulai byaktigat heat stress risk assessment garna dincha.
So you can enter in how old you are, what kind of chronic disease you might have, whether you have access to air conditioning. It also knows which postcode you're in, so it draws on freely available weather information. It then gives you an individualized or heat stress score, so it helps you understand what your personal risk is throughout the day, and we give a 7-day forecast as well. We also use it to deliver evidence-based personal cooling advice, and it helps people plan their activities.
अस्ट्रेलियामा हिट वेभ सामान्य बन्दै गइरहेको छ तर तयारी र जागरूकताका साथ मानिसहरूले आफ्नो जोखिम कम गर्न सक्छन् र अत्याधिक गर्मीको समयमा सुरक्षित रहन सक्छन्.
र श्रोताबिन्द सहकर्मी सुशील चालिसेको आवाजमा सुन्नुभयो हिट वेभ भनेको के हो र मानव स्वास्थ्यका लागि यो किन खतरा छ भन्ने बारेमा, र यो रिपोर्ट पनि हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत यहाँले सुन्न सक्नुहुनेछ. र रिपोर्ट सँगसँगै अब अन्तिम कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ र एउटा गीत राख्दैछौँ लोसारका बारेमा, र यो गीत राख्दै कार्यक्रमबाट बिदा लिने अनुमति पनि चाहन्छौँ. अर्को कार्यक्रममा भेट हुनेछ, त्यतिन्जेलसम्म चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपाली हेर्दै गर्नु होला. सुगम पोखरेलको आवाजमा रहेको यो लोसार सम्बन्धी गीत राख्दै यहाँबाट बिदा माग्छौँ। नमस्ते।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।